حسبنا الله ونعم الوكيل ونعم المولى ونعم النصير. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين ويضع المستكبرين ويهلك ملوكا ويستخلف آخرين. والصلاة والسلام على رسول ثقلين محبوب رب المشرقين والمغربين جد الحسن والحسين نبينا سيدنا بالقاسم محمد. وآله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواحنا لتراب مقدم الفدا ولعنة الله على أعدائهم أجمعين. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. أما بعد، فقد قال الله تعالى في كتاب الحكيم والقرآن المجيد وما خلقت الجن والانس الا ليعبدون. صلوات بيت محمد عليه. حضرت سید الشہداء ایام عزا کا پہلے 10 دن اپنے اختتام کی طرف بہت تیزی سے بڑھ چکے ہیں اور بڑھ رہے ہیں. 2 دن کا مہمان ہے زہرا کا لال، اور آپ نے بھی پوری کوشش کی اور خدا آپ کی صداداری کو قبول کرے. ہر مجالس مختلف جگہوں پر ہو رہی ہیں اور صبح شام اس میں شریک بھی ہو رہے ہیں. وقت بہت محدود ہے میرے پاس، بہرحال میں چند گزارشات آپ کے اذان عالی میں منتقل کرتا ہوا. علم میراث ہے اہل بیت علیہ الصلاۃ والسلام کے گھرانے کا. اب جو بھی اس گھرانے سے اپنا تعلق جوڑے یا جوڑنا چاہے، اس کے لیے ضروری ہے کہ وہ بھی علم کو حاصل کرنے میں زندگی میں کوشش کرے. اگر ہم علم کی طرف نہیں بڑھیں گے، اب علم کوئی بھی ہو، لیکن ہم یہ جان لیں کہ یہ جو زمانہ ہے اور وہ زمانہ جس کے لیے ہم اتنی کوشش کر رہے ہیں، اس میں لا علم کوئی نہیں ہوگا، سب با علم ہوں گے. جس کا جتنا علم بڑھے گا اتنا وہ اپنے امام کے قریب ہوگا. علم کہتے کسے، بہرحال میں بہت زیادہ اس پہ گفتگو نہیں کروں گا. علم سادی سی زبان میں کسی چیز کو جاننا. اب کیا جاننا چاہیے یہ امپورٹنٹ ہے، اور یہ کیا جاننا، یعنی آپ کیا چاہتے ہیں کہ آپ کو پتا ہو، یہ چاہت آپ کے وجود سے پھٹتی ہے کہ میرا وجود کیا چاہتا ہے. اب اس وجود کو ایسا بنانا کہ یہ وہ چاہے جس پر رب راضی رہے، خود ایک علم ہے کہ اب میں یہ کہاں سے سیکھوں کہ میرا وجود کیا چاہتا ہے. خوب پہلے پھر ہم میں یہ دیکھوں کہ اب میرا وجود کیا ہے اس عالم کائنات کے اندر، میری ہستی کیا ہے، میری اپنی پہچان کیا ہے، خوب میں کیسے پہچانوں گا. لیکن مختلف چیزیں ہیں چیزوں کو پہچاننے کے لیے. خوب بہت ساری چیزیں جو ہے وہ اپنی ضد سے پہچانی جاتی ہیں. یعنی آپ سفیدی کو کیسے پہچانتے ہیں جب کچھ سیاہ دیکھتے ہیں، آپ تاریکی کو کیسے پہچانتے ہیں کیونکہ روشنی نہیں ہے. خوب اس طرح بہت ساری چیزیں ہیں جو اپنے ضد سے پہچانی جاتی ہیں. خود علم جو ہے وہ بعض اوقات جہالت کو دیکھ کے بھی پہچانا جاتا ہے کہ بھائی یہ کیا ہے، وہ ان کو علم نہیں ہے. یعنی گویا خود علم. لیکن بہت ساری جو چیزیں ہیں علماء ان کو بیان کرتے ہیں کہ بہت ساری چیزیں کسی چیز کے نہ ہونے کی وجہ سے ہیں, خود ان کا وجود نہیں ہے. وہ بس تھوڑی سی زحمت ہوگی, بہرحال بچے بھی بیٹھے ہوئے ہیں. بہت ساری چیزیں مثلا وہ کہتے ہیں کہ باطل اصل میں کچھ ہے نہیں, حق کا نہ ہونا باطل کو جنم دے دیتا ہے. حق کا نہ ہونا خود باطل کا وجود وہ کہتے ہیں. اسی طرح عدم یعنی نہ ہونا کچھ حقیقت نہیں رکھتا, اصل کسی چیز کا جب ہونا نہ ہو تو خود بخود عدم ہو جاتا ہے. اسی طرح جہالت خود کچھ نہیں ہے, جب علم نہیں ہوگا تو قوم بھی جاہل ہو جائے گی, معاشرہ بھی جاہل ہو جائے گا. اور پھر خدا نے کیا کہا, ہم نے جہالت کے دور میں اپنے نبی کو بھیجا. اب نبی کیا لے کر آیا, کیا لے کر آیا؟ نبی آپ کے سامنے ہے, قرآن کی, ویسے تو خود قرآن خود ایک نور اور رسول خدا پر ایک الگ حالت میں نازل ہوا, لیکن وہ جو پہلی آیات نازل ہوئی ہیں وہ کیا ہے, وہ کس سے اس کا تعلق ہے؟ اقرا, پڑھو. یعنی پہلی چیز اس جہالت کی تاریکی کو چیرنے کے لیے پروردگار اپنے نبی کے ذریعے یہ پیغام دے رہا ہے, پڑھو, سیکھو. تو اب رسول کے ماننے والوں کو کیا کرنا چاہیے ہر دور کے اندر؟ پڑھو, سیکھو. اب ہمارے پاس ٹائم کہاں ہے مولانا پڑھنے کا؟ ہم کام کریں کہ پڑھائی کریں, ہم یہ کریں کہ پڑھائی کریں, سب چیزوں کا ٹائم ہے ہمارے پاس. آج کل کے دور میں کوئی شکایت نہ کرے کہ میرے پاس ٹائم, بہت ٹائم ہے ہمارے پاس, بہت ٹائم ہے. وہ ٹائم آپ کے سامنے ہے, ہم ٹی وی میں پتہ نہیں کیا کیا سنتے رہتے ہیں, دیکھتے رہتے ہیں, خبریں دیکھ رہے ہیں. ہمارے دوست بھی بیٹھے ہیں بولیں گے ہمارا چینل بند کروائیں گے, یہ خبریں بھی دیکھتے ہیں, ساری سیاسی گفتگو بھی سنتے ہیں, بہت ٹائم ہے. کتنی چیزیں ہم ویسے ہی سنتے پڑھتے رہتے ہیں جس کا تعلق ہمارے کسی بھی جہالت کو چیرتا ہوا نور نہیں دے رہا, مگر ہم کر رہے ہیں. تو اس کا مطلب ہے کہ وقت تو ہے ہمارے پاس, لیکن ہم متوجہ نہیں ہیں کہ ہم نے پڑھنا کیا ہے. میں بچوں کے لیے کہہ رہا ہوں, خوب ان کو ابھی سے عادت ہوگی کچھ پڑھنے کی, کچھ سیکھنے کی, تو پھر اگر کوئی جہالت معاشرے میں گھسنا بھی چاہے گی, علم اتنا چمکے گا جہالت خود ختم ہو جائے گی. آج اللہم صلی اللہ علیہ. چاہت ضروری ہے نا, چاہت ہو, یہ چاہت پیدا ہو. ابھی بچوں کی چاہت کیا ہوتی ہے, گیم کھیلنا ہے, یہ کھیلنا ہے, وہ کھیلنا ہے, چاہتے ہیں ان کی, کس نے ایجاد کی یہ چاہتے ہیں؟ اب آپ بولیں گے قسم سے مولانا صاحب میں نے تو اپنے بچے کو کبھی بھی نہیں کہا کہ موبائل پہ بیٹھا ہوا گیم کھیلے. پھر کیسے ایجاد ہو گئی؟ کوئی فضا حاکم ہے نا کہ جو یہ ایجاد کر رہی ہے, کوئی ایسی فضا حاکم ہے, کوئی ایسا مطلب جس نے گیم بنایا ہے, جو چائنا میں بنایا ہو چاہے کسی ملک میں بنایا ہو, وہ تو آپ کے گھر پہ نہیں آیا آپ کے بچے کہنے کہ بیٹا گیم کھیلو. پھر کیسے یہ اپنا وقت اس میں کھیلنے میں اور آرام سے لگا رہا ہے؟ کیونکہ ہم نے علم کے دروازوں کو گھروں میں بند کر دیا ہے. ہم خود کتاب نہیں پڑھتے, بچے نے کبھی نہیں دیکھا کہ میرے والد یا والدہ بیٹھ کر کبھی کتاب پڑھتے ہوں. وہ آپ کے سامنے, میں مارس کی گفتگو نہیں کر رہا, یہیں کی گفتگو کر رہا ہوں. کتنی کتابیں ہمارے, یہ کتنے گھروں میں لائبریریاں ہیں, کتنے گھروں میں بک شیلف ہیں, یہیں سے پتہ چل جائے گا نا ہم کتنے با علم ہیں. مطلب صرف باتوں سے یا مجلس سے اور نعروں سے یا بس ایسے تھوڑی ہوتا ہے علم. قومیں ایسے نہیں بنتی ہیں عزیزان محترم, قوموں پہ کام ہوتا ہے اور وہ کام پھر چند سالوں میں ظہور کرتا ہے. اگر ہم چاہتے ہیں کہ وقت کے امام کے لیے اپنی نسل کو تیار کرے, تو پھر آج اور کل اور 5 سال اور 10 سال کا ٹارگٹ नहीं, अगले 30-40 साल का टारगेट रखेंगे तो फिर कुछ काम होगा। वो कौमों ने काम किया है जाने मोहतरम, चंद सालों के अंदर बच्चों को उस नहज पर ले आए हैं। मैं बार बार इसलिए कहता हूं कि मैं बच्चों से मिलता हूं, मैं बच्चों को देख रहा हूं कि ये कहां का बच्चा है, ये कहां की सोच है। वो 40 साल बाद की मुझे स्टोरी सुना रहा है बच्चा, एक 40 साल बाद की क्या स्टोरी सुना रहा है, नॉवेल है एक, और नॉवेल को वो इंटरप्रेट कर रहा है मुझे, कह रहा है 40 साल बाद क्या हो। मैंने कहा क्या है, कह रहे 40 साल बाद है फलस्तीन तो आजाद हो चुका है, फलस्तीन तो आजाद हो चुका है, ये बच्चा कह रहा है, और कुछ और काम कर रहे हैं अभी जवान। यानी आपने देखा कि बाय डिफॉल्ट उसके जहन में ये डाल दिया कि 40 साल बाद फलस्तीन तो आजाद है ही। आप घबरा क्यों रहे हैं, आपको थोड़ी भेज रहे हैं फलस्तीन यार, दुरूद भेज दे मोहम्मद वाले मामा। हम लोग, क्योंकि हमारे जहन के खुलिए जो है ना वो इतने बंद हैं कि हमसे 10 दिन बाद का सोचा नहीं जा रहा, इतने बंद कर दिए गए हैं, कर दिए गए हैं। सोचने की सलाहियतों को कौम में दबा दिया गया है, असल ये सोच ही ना सके, जबकि अहले बैत का इल्म समंदरों की तरह, उसकी मौजों की तरह तलातुम मार रहा है कि बस कोई सीना चाहिए जिससे ये मौजें टकराएं, टकराएं मौजें, इल्म बह रहा है। और जाहिर है जो साहिबान इल्म या अपने आप को इल्म कहते हैं, जब वो इस इल्म को नहीं मुंतकिल करेंगे या आप तड़प नहीं रखेंगे, में तड़प भी जरूरी है, अगर आपकी तशनगी होगी तो खुदा उसका इंतजाम करेगा, खुदा की फितरत है ये। अब हम कैसे इस तरफ बढ़े, वो बहुत आसान सा फॉर्मूला है कि हम मुख्तलिफ जहत में, मुख्तलिफ तरफ में इल्म को एक्सटेंशन शुरू कर दें। जो अभी गुफ्तगू है साहिबान इल्म की, वो इतनी दुनिया की तरक्की के बावजूद कह रहे हैं कि अभी भी सही तरह सही इल्म इजाद नहीं हो रहा, सही दानिश नहीं निकल रही है। न जाने वो क्या सोच रहे हैं, क्या सोच के बैठे हुए हैं, किस तरफ बढ़ रहे हैं। यानी जो जहन में, देखिए जब तक आप बड़ा सोचेंगे नहीं ना, होने वाला नहीं है। मैं आपको ये बताऊं, अगर आप अपने बच्चे को ये सोचे कि इसने तो ये बनना है, तो यानी पहले ही आपने उसकी सलाहियत दबा दी कि इसने ये बनना है, इसने ये पढ़ना है। नहीं है, आप उसको रुष्ट होने दें, आप उसके जहन पर काम करें। क्या पता वो एक ही वक्त में 4 चीजों को पढ़ने की सलाहियत रखता हो, क्या पता वो एक ही वक्त में अपने अंदर कई क्वालिटीज को छुपा के रखा हो। आपने उसको तराशना है, उसको माहौल देना है। हमारे यहां बच्चे के IQ लेवल को एनहेंस करने के लिए हमने अपने घर में क्या सिस्टम लगाया हुआ है। अच्छा बाबा, आज के दिन मुझसे कोई या इस माहौल में मुझसे कुछ और मुतवक्का करेंगे तो ये आपकी भी गलती है, क्योंकि बहरहाल BIS वालों की तरफ से मजलिस है, तो मुझे उसी की तरफ ज्यादा जो है वो रोशनी डालनी है। बच्चे का IQ लेवल हमारी सोसाइटी में ओवरऑल किस लेवल पर है, और हम उसको किस लेवल पे लेके जाना चाहते हैं, इसका अंदाजा कैसे होता है। आप बच्चे से बात करना शुरू कर दें, बच्चे से बात करें, बच्चा खुद बोलना शुरू करेगा, वो किस तरह चीजों को देखता है, वो क्या क्या देखता है। अब आप बोले मौलाना इतनी ज्यादा फीसें देते हैं, हम तो पता नहीं कौन 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 से स्कूल में, मैंने यहां कौन 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 से स्कूलों के बच्चों से बातें की हैं, मुझे ये कौन कौन से स्कूल जो है वो नीचे नीचे नजर आने शुरू हो गए हैं। क्यों? क्योंकि असल उसको फ्लोरिश नहीं किया जा रहा, उसको तो किताबों का बर्डन है, बस इसको पढ़ दो और इम्तिहान दे दो। उसकी निगाह है ही नहीं ना माशरे की इस्लाह की तरफ ना किसी चीज। अगर बच्चे से कुछ पूछना है तो बस आप उससे वो नहीं एनिमेशन पूछ लें, नए गेम पूछ लें, नए ये पूछ लें, वो उसको कुछ नहीं पता, स्कूल भी वहीं घुमा रहा है बच्चों को। ये एक्टिविटी वो एक्टिविटी ये एक्टिविटी करवा लें, बस मां बाप भी खुश हैं। तो कौन सी दर्सगाह इनको मकतब इमाम सादिक का स्टूडेंट बनाएगी? اللهم صل على محمد وعلى محمد. कौन सी दर्सगाह बनाएगी फिर? इसका मतलब है कि जहन जब तक खुलता नहीं है, जब तक वो चीजों को अपने अंदर जम नहीं करेगा। अब इस जहन को खोलने के लिए बहुत जरूरी है कि इसका अकीदा बेहतरीन होना चाहिए। जिसका अकीदा तौहीद पर मजबूत हो, वो अपनी जिंदगी के किसी भी मकाम पर गिरता नहीं है। और जहां तौहीद ज़ईफ हो, वहां पर दुनिया का हर नजरिया उसके जहन के ऊपर हाकिम हो जाता है। ये जिसका तौहीद मजबूत है, जिसे पता है तौहीद क्या है, ला इला इल्लल्लाह क्या है, खुदा क्या है, मैं क्या हूं, खालिक है, आज भी मालिक है, यौमे दीन में भी वही मालिक है, तो उसे इस चंद जुमलों के जरिए से अपनी पूरी सैर नजर आएगी। जो मौला मुत्तकियान फरमाते हैं, तुम कहां से आए हो और कहां जा रहे हो, कहां से आया हूं कहां जाना हूं, ये आना और जाना पूरी जिंदगी की तस्बीह को पिरोना शुरू कर देगा आपके, कि ना मैंने यहां रहना है, ना मैंने यहां रहना था, ना ये मेरा मकसद है, असल हदफ क्या है, वो है वहां कौन कामयाब होगा, उस कामयाबी की लिस्ट सामने मेरे मौजूद है। सबसे बेहतरीन किताब, सबसे ऑथेंटिक बुक कौन सी है? और ये सबसे ऑथेंटिक बुक मेरे वजूद में कितनी है? मुश्किल बात हो गई थोड़ी सी। लोगों ने लंदन में लाइन में लग के रातों से हैरी पॉटर खरीदी है। जब उसका नया वर्जन आता था हैरी पॉटर का, बच्चों ने देखी, हैरी पॉटर मूवीज देखी भी होंगी, हैरी पॉटर किताब के लिए लोगों ने रात से लाइनें लगाई। जेके रॉलिंग ने वो किताब लिखी और उसने कई दफा चीजें लिखी, पब्लिशर ने एक्सेप्ट ही नहीं की, बैंक करप्ट हो गई, पैसे भी नहीं, कुछ भी नहीं। ट्रेन में जाते हुए उसने इसको किताब को लिखा और वो किताब इल्हाम शैतानी है। पूरी किताब इल्हाम शैतानी है। शैतान का नेटवर्क देख रहे हैं आप कैसा स्ट्रॉन्ग है। आप क्या समझे शैतान सो रहा है? शैतान को तो वैसे ही नींद नहीं आती है। वो आजकल हम लोग वैसे जाग रहे हैं, वो और परेशान है आजकल। वो किताब इल्हाम शैतानी, शैतान ने अपने पूरे कारिंदों को एक्टिवेट कर दिया, उस किताब को उस लेवल पर पहुंचाया कि रिकॉर्ड सेल उसने की और फिर उसके बाद उसने फिल्म की शक्ल में उसको ढाला। हमारे यहां भी लोग बड़ा फख्र महसूस करते हैं कि हमारे शेल्फ में हैरी पॉटर की बुक हो। बुरी बात नहीं है, आप हर चीज पढ़ें, आपको पता होनी चाहिए, लेकिन एक ये किताब के लिए लोग मर रहे हैं लाइन में खड़े होने के लिए। और जो तनज़ुलुल हुई है, जो रहमानी किताब है, उसके सिर्फ पढ़ने का, लेना तो लेने की जरूरत ही नहीं होगा, हम सबके घरों में मौजूद है, उसको सिर्फ पढ़ने का कितना मुझे शौक है। कितनी मैंने जिंदगी में मेहनत की कि मेरी अरबी अच्छी हो जाए पढ़ने के लिए, मगर खुश्क और तर उस किताब में नहीं है, मगर दुनिया जहान का इल्म उस किताब में नहीं है, मगर ये नहीं कहा इमाम ने कि मैं इमाम नातिक हूं, ये सामित है, मगर रसूल ने नहीं कहा कि मैं ये दो चीजें तुम्हारे दरमियान छोड़ के जा रहा हूं, दोनों को थामना है। आज हमारे पास क्या है? इमाम गैबत में है, तो फिर इमाम की गैर मौजूद, जाहिरी गैर मौजूदगी में इस टाइम कौन सी ऑथेंटिक चीज है जिसे हमें पकड़ना चाहिए था? यही है ना कुरान। कहां है कुरान? जिस हस्ती का हम गम मना रहे हैं उसने नेजे पे भी कुरान की तिलावत को नहीं छोड़ा है। क्यों? असल में हम अभी तक इल्म को समझ नहीं पाए। इल्म क्या है? इल्म पढ़कर समझना नहीं है। इमाम जाफिर सादिक अलैहि सलातो सलाम, अल्लाहुम्म सल्ली अला मुहम्मद व आले मुहम्मद व अज्जल बर, सलामत रहे। इल्म, इमाम फरमाते इल्म नूर, इल्म नूर है। खुदा जिसके दिल पे चाहता है इस नूर को उतार देता है। यानी गोया अब एक ऐसा दिल चाहिए जिस पे ये नूर होते। कितने बड़े बड़े उलमा की जिंदगी के वाकयात हैं, कितने वाकयात हैं कि शेख अब्बास, शेख मिर्जा कुम्मी के जो हरम हज़रत मासूमा सलामुल्लाह अलैहा के जवाहर में शेखैन के अंदर दफन है, इस मकाम पर है कि एक दफ़ा कुम्भ में बारिश नहीं हुई, लोगों ने हरम में जाकर इस्तखाज़ा किया, दुआएं पढ़ी, बारिश हुई। मिर्जा कुम्मी उस वक्त आलम के ख्वाब में आए, कहा ये कुम्भ के मामलात में आप बीबी के पास मत जाया करें, मेरे पास आ जाया करें। यानी इस मकाम पर है। उनके लिए अल्लामा तबातबाई बयान करते हैं, अल्लामा तबातबाई जो तफसीरुल मेज़ान जिन्होंने लिखी है, वो बयान करते हैं कि मिर्जा कुम्मी नजफ ज़ियारात पे गए, पहले वहीं पढ़ते थे, कुम आ गए, ज़ियारात पे गए। जब ज़ियारात पे गए तो सैयद मेहदी बहरुल उलूम की नशिस्त में बैठे हुए थे। सैयद मेहदी बहरुल उलूम एक बहुत बड़ी शख्सियत, बैठे हुए थे सब लोग, बैठे हुए थे। मैंने एक सवाल कर दिया जब थोड़ा मजमा कम हुआ। मैंने कहा सैयद, मैं और आप साथ पढ़ते थे, हम मुबाइसी थे साथ, ये क्या हुआ कि जो करामात आपके अंदर आ गई हैं ये कैसे हासिल हुई? हालांकि खुद भी किसी मकाम पर हैं, लेकिन जब सैयद का मकाम, सैयद मेहदी बहरुल उलूम उन चंद उलमा में से हैं जो आलम बरजख में मौलाए मुत्तकियान के दरवाजे पर खड़े हुए हैं। यानी अगर कोई आलम अरवा से रूहों को बुलाना भी चाहे तो सैयद की रूह नहीं आ सकती है। सैयद मेहदी बहरुल उलूम है और एक सैयद इब्ने ताऊस है के लहूफ, जिनकी मकतल ऑथेंटिक मकतल है सबसे बड़ा। उन्होंने पूछा कि सैयद क्या हुआ ऐसा? वो इल्म हमने भी सीखा, हम भी पढ़ते थे, हम भी हौजे में पढ़ते थे, आप भी पढ़ते थे, ये क्या हुआ जो आपके अंदर है? हाँ लोग कम हुए तो उन्होंने मुझे कहा कि मैं जिस हर रोज मेरी आदत थी, मैं रात मस्जिद कूफा में गुजारता था इबादत में, सुबह वापस आता था ताकि दर्स तातील ना हो, दर्स ना छूटे। तो क्या इसी तरह मैं एक रात को निकला नजफ से कूफा की तरफ, अचानक से मेरा दिल मस्जिद सहला की तरफ खिंचा। जो लोग जा चुके हैं वो जानते हैं मस्जिद कूफा और सहला में कितना फासला है। कहा मेरा दिल मस्जिद सहला की तरफ खिंचा, लेकिन मैंने कहा नहीं, मैं रोज वहीं जाता हूं। मैं फिर चला, फिर मुझे कुछ हुआ कि कोई चीज मुझे फिर मस्जिद सहला खींच रही है। मैंने कहा नहीं, मैं फिर भी वहीं जाऊंगा। अचानक से रेत का तूफान आया, जो इराक में आपने देखा अक्सर होता है, रेत का तूफान आया, उसने मुझे खुद ब खुद मस्जिद सहला की तरफ मोड़ दिया। जैसे ही मैं मस्जिद सहला में दाखिल हुआ, मैंने देखा कि मकाम साहिब उस जमान पर कोई शख्स बैठा हुआ बड़ी दिल नशीन आवाज में दुआ की तिलावत कर रहा है। آواز ایسی تھی، اس نے مجھے اپنی طرف کھینچا۔ رات کی تاریکی بھی تھی، تھوڑا خوف بھی تھا، لیکن میں چلا۔ ایسے میں اس شخص نے میری طرف دیکھا، کہا، مہدی ہمارے قریب آؤ۔ کہتے میں تھوڑا اور قریب ہوا، کہا، مہدی ہمارے قریب آؤ۔ کہتے مجھے گھبراہٹ بھی تھی، مگر میں اور قریب گیا تو پھر اس حجت خدا نے میری طرف دیکھا، کہا، مہدی ادب کا تقاضا یہ ہے کہ جب بلایا جاتا ہے تو پھر قریب آتے ہیں۔ کہا، وہ یہ جو علم ہے میرے وجود میں، بس اس شخص نے اپنے سینے کو میرے سینے سے لگایا۔ یعنی امام زمانہ، مقام امام زمانہ پر اپنے سینے کو سید کے سینے سے، کہا، جب سے وہ سینہ لگا ہے، جب سے یہ علم کے خزانے میرے وجود سے نکل رہے ہیں۔ اللہم صل علی محمد و آلہ، یعنی علم وہ وجود مانگتا ہے کہ جس میں منتقل کیا جائے۔ اب میں بہرحال، بہت وقت اختصار ہے، صرف یہ کہتے ہوئے کہ ہم اپنے وجودوں کی تربیت کریں، ہم اپنی تربیت کریں کہ ہمیں وہ علم۔ اچھا، یہ سب آپ نے پڑھنا ہے نا، جو آپ پڑھتے ہیں، چاہے وہ انگلش ہے، کیمسٹری ہے، میتھس ہے، اسکول ہے، کالج ہے، یونیورسٹی ہے، دینی علم جو بھی ہے، یہ اب آپ نے پڑھنا ہے۔ آپ نے اپنی پوری کوشش کرنی ہے۔ آپ کوشش کریں گے، امام آپ کی مدد کرتے چلے جائیں گے، امام کرتے چلے جائیں گے۔ وہ ہم سے بھی لوگ پوچھتے ہیں، بہرحال جو دوست ہمارے بیٹھے ہوئے ہیں ہم اچھی طرح جانتے ہیں، جو بہت سارے لوگ نہیں جانتے ہمیں، اچھا ہی ہے، زیادہ جاننا بھی زیادہ امپورٹنٹ نہیں ہے۔ جو لوگ جانتے ہیں کہ کتنی دیر کا سفر ہے یہ، اور کسی نے ہمیں بھی بڑی جلدی طے کرایا ہے، سفر دیر کا ہوتا ہے لیکن کوئی نہ کوئی جلدی کون کرائے گا؟ اصل کون ہے اس مکتب میں؟ کچھ نہیں ہے عزیزان محترم، یہی اہل بیت کی ذریعہ ہیں جنہیں ہم نے بھی سینوں سے لگا کر بھیک مانگی ہے، کہا، علم آپ کا ہے، ہمارے اختیار میں کچھ نہیں ہے۔ عزیزان محترم، میں جب بھی کہیں جاتا ہوں، حضرت معصومہ کی زری کے ایک طرف کی خاک کو اٹھا کر اپنے ماتھے میں لگا کر آتا ہوں۔ میں جانتا ہوں میں کتنا جاہل ہوں، میں جانتا ہوں میں کتنا لا علم ہوں، مگر اپنے اس گناہگار پست وجود کو ان ہستیوں کی خاکوں سے اپنے آپ کو مس کرتا ہوں۔ دروازہ یہی ہے، جب تک ہمیں ان کی معرفت نہیں ہوگی ہم دنیا میں کچھ نہیں کر سکتے۔ اور یہی شرط ہے امام کی کربلا میں جانے کے لیے، کہ اگر جانا ہے تو ہمارے ساتھ جانا ہے۔ کوئی شخص اگر تاریخ میں کسی مقام پر ہے تو ان کے وجود کی وجہ سے ہے۔ آپ کوئی بھی شخص دیکھ لیں، جس کو ہم تعریف کرتے ہیں، جس کا ہم ذکر کرتے ہیں، چاہے وہ امام جعفر صادق کے شاگرد ہوں، چاہے وہ امام ہادی علیہ السلام کے شاگرد ہوں، جس کے بھی شاگرد ہوں، چاہے بوزر ہو، چاہے کمبر ہو، چاہے سلمان ہو، چاہے مقداد ہو، کیوں ہیں یہ اتنے اس مقام پر؟ کیونکہ انہوں نے اپنے وجود کو وقت کے امام صلوات بھیجتے محمد والے محمد، اللہم صلی علی محمد والے محمد وعجل فرجہم، اپنے وجود کو امام کے وجود سے لمس کیا ہے، لمس کیا ہے۔ سر کے اصحاب تھے امام کے، جو آئمہ کے ساتھ ہوتے تھے، اور اس چیزوں سے امام وہ رازوں کو، کہ اتنا علم ہے، خود امام فرماتے ہیں کہ مجھے کھوؤں کے اندر علم کو منتقل کرنا پڑ گیا. کیوں؟ کیونکہ وجود نہیں تھے جن کو علم دیا جائے. کتنے تھے؟ تھوڑے سے تو تھے, اور امام کے ساتھ ساتھ ہوتے تھے وہ, مگر علم اتنا ہے. مولا کیا فرماتے ہیں؟ مولا متقیان حضرت علی ابن ابی طالب علیہ السلام, اللہم صلی علی محمد وعلی محمد, مولا فرماتے ہیں کہ رسول خدا نے مجھے علم کے ہزار باب عطا کیے, اور ہر باب میں ہزار باب ہیں, یعنی ایک ہزار چیزیں, ہزار بخش, ہزار چیپٹر, اور ہر چیپٹر میں پھر ہزار چیپٹر ہیں. تو کتنا معاملہ کھلتا چلا جائے گا, کھلتا چلا جائے گا. تو میں بس, میں آپ سے اجازت اور آخرت کی طرف, وقت ہمارے پاس بہت کم ہے, ہم یہ سوچیں عزیزان محترم, وقت کے امام کو ایسے لوگ چاہیے جو ان علم کو حاصل کر سکے. اس میں پہلی چیز جو بہت امپورٹنٹ ہے وہ آپ کا برین ہے, وہ آپ کا دماغ ہے. اگر آپ کا برین سٹرونگ ہے, چاہے وہ آپ اس کو خوراک بھی دینی ہے, فزیکل مینٹل خوراک دینی ہے, اور سب سے امپورٹنٹ برین کو فلورش کرنے کے لیے, انہینس کرنے کے لیے آپ کو آکسیجن چاہیے. آکسیجن فزیکل بھی اور آکسیجن سوچ کی بھی. جیسے آپ کہتے ہیں نا, میں دم گھٹ رہا ہے میرا, تو ذرا کوئی کھلی فضا میں بیٹھے, کیوں, تھوڑی سانس آئے. اسی طرح سوچوں کو بھی کھلی فضا چاہیے. ڈھونڈیں اپنی زندگی میں, اس کو بنائیں, اس کو پیدا کریں. ہم بہت گھٹے ہوئے ہیں, ہماری سوچیں, ہماری گفتگو, ہماری نشستیں محدود ہیں. ان کو توڑیں, جو ہم روایتی بیٹھ کر باتیں کرتے ہیں. بعض اوقات جوان کہتا ہے میں بہت ڈپریس ہوں, مجھے کچھ سمجھ نہیں آ رہا. خوب چیزیں چھوڑیں, باہر نکلیں, موبائل کو پھینکیں, جاگنگ کریں, ورزش کریں, ایکسرسائز کریں, کسی لینڈسکیپ پہ جا کر بیٹھے جہاں دور دور تک, دور دور تک کینوس آپ کا بند نہ ہو پائے. بیٹھیں کسی عمارت پر چڑھ کر شہر کو دیکھیں, جتنی وسیع نگاہ ہوگی اتنا وسیع مشن ہوگا. بڑے شہروں میں عمارتیں انسان کی نگاہوں کو سکیڑ دیتی ہیں. تھوڑا باہر نکلیں, باہر چلے جایا کریں, سانس دے اپنی سوچوں کو, نکلیں گھٹی ہوئی باتوں سے, یہ کہاں, یہ کیسے ہو رہا ہے, وہ چھوڑ دیں. جو ہو رہا ہے اس کو پاؤں رکھ کر یہ سوچیں کہ ہونا کیا چاہیے. جب آپ یہ سوچیں گے کہ ہونا کیا چاہیے, تو پھر آپ کا قدم بڑھے گا کہ میں نے کیا کرنا ہے. ہاں زدارانِ محترم, یہ میراث اللہ نے ہمیں عطا کی ہے, اس کو ضائع نہ کریں. اگر ہم نے اپنی حالت نہ بدلی تو کوئی اور قوم آئے گی جو وقت کے امام کا ساتھ دے گی. ساتھ دینا بڑا مہم ہے. کمال یہ ہے, آج 8 محرم ہے, اور یقیناً آج پوری دنیا کے اندر اس کا ذکر ہے کہ جس نے اپنے وقت کے امام کا ساتھ دیا, اور ایسا ساتھ دیا کہ خود چوتھے امام سے بھی اور چھٹے امام سے بھی روایت ہے کہ روز قیامت جب لوگ ہمارے چچا عباس کا مرتبہ دیکھیں گے تو رش کھائیں گے, غبطے کھائیں گے. وہ مقام حضرت عباس کا کیسے مقام ہے؟ اطاعت محض ہے, صرف اطاعت ہے. کہیں تاریخ نے بیان نہیں کیا کہ پورے سفر کے اندر حضرت عباس نے اپنے مولا کو کوئی مشورہ دیا ہو. یہ درس ہے نا, یہ حضرت عباس سے یہ درس ہے. کوئی مشورہ نہیں دیا. کہا عباس سوار ہو جاؤ, سوار ہو گئے. کہا عباس اتر جاؤ, اتر گئے. کہا بس خیمے لگا دو، لگا دیے. کہا بس خیمے ہٹا دو، ہٹا دیے. یا بس. اور محبت، وفا، اہل بیت کی امیدیں، بچوں کی نگاہیں، کیوں علم کے ساتھ مشکیزہ ہے؟ کچھ یاد دلاتا ہے نا علم کے ساتھ مشکیزہ. کس کو یاد دلاتا ہے؟ بچوں کی پیاس کو یاد دلاتا ہے. ہاں، آزاداران محترم، حضرت عباس، میں بس اختصار کرتا ہوا کیونکہ جو مجھے وقت دیا گیا تھا وہ اختتام کو پہنچ چکا ہے. حضرت عباس بس جو کہا جا رہا ہے اسے سن رہے ہیں. بس مان لو، روزے عاشورہ شروع، بنی ہاشم کے بدن گرنا شروع ہوئے، اصحاب بھی گر رہے ہیں. ہر شخص تمنا رکھتا ہے، یہاں پر حضرت عباس بھی تمنا رکھتے ہیں کہ میں، لیکن جب بھی جاتے ہیں ایک جواب آتا ہے، عباس تم ہمارے لشکر کے سردار ہو. چپ ہو جاتے ہیں. ایک وقت آیا جب پھر حضرت عباس آئے، کہا عباس لشکر کے سردار ہو. یقیناً حضرت عباس نے پیچھے مڑ کے دیکھا ہوگا، کہا ہوگا مولا وہ لشکر کہاں جس کا میں سردار ہوں، وہ لشکر کہاں. سخت ہے عزیزان محترم، حضرت عباس کو اجازت ملنا سخت ہے. بیان ہوتا ہے کہ بہرحال چھوٹی بچی آئی اور کہا چچا عباس پیاس، بچے بہت پیاسے ہیں. وہ آج گرمی کی شدت تھوڑا تو ہم محسوس کریں نا، ہم تو نہیں کر سکتے، وہاں تو پانی پتہ نہیں کب سے بند ہے اور کتنی پیاس ہے. خود روزے عاشورہ اور سختی اور گرمی کی، ہم تو ابھی تھوڑی دیر مجلس سنتے ہیں اور فوراً ہمیں تو سبیلیں مل جاتی ہیں، ہم پانی پی لیتے ہیں. وہاں بچی کہتی ہے چچا پیاس لگی ہے بچوں کو. اب چچا کو جب یہ موقع ملا تو چہرے پر مسکراہٹ آئی کہ کوئی جانے کا ایک وسیلہ مل گیا ہے. وہ باز بیان کرتے ہیں کہ کہا بچی سے کہ جاؤ بابا سے اجازت لے تو ہم پانی لا دیں گے. اب بچی نے جا کر اپنے بابا سے کہا کہ بابا، بھائی علی اصغر، چچا عباس کو کہہ دے پانی لے آئے. بیان کرتے ہیں علماء کہ امام حسین نے کہا اپنے بھائی کے پانی کی خاطر میرا بھائی گیا تو واپس نہیں آئے گا. اللہ اکبر. ہاں زیادہ نہ، بس میں تیزی سے آگے بڑھا. حضرت عباس گئے، مشکیزہ لیا، چلے پانی لینے. عباس سے یاد رکھیے گا، مولا کائنات نے عباس کو سکھایا ہے لڑنا کسے کہتے ہیں. کیونکہ جب جنگوں میں ہوتی تھی نا تو امام حسن امام حسین کو نہیں بھیجتے تھے. کیوں؟ یہ فرزند رسول ہیں، میں اپنے فرزند کو بھیجوں گا. نقاب لگا کر عباس ان جنگوں میں لڑا. عباس گیا ہے، جانتے تھے دشمن، عباس کو روک نہ پائے. پہنچ گیا عباس پانی تک، بس یہیں تک لانا تھا آپ کی منزل، آپ کی زحمت. پہنچ گیا پانی تک، پہنچ گیا پانی تک، پانی کو ہاتھ میں اٹھایا اور وفا کا تقاضا دیکھیں آپ کہ جس کا ارباب پیاسا ہو اس کے غلام پانی کیسے. پانی کو مار دیا. آج تک پانی قبر عباس کا طواف کر رہا ہے. آج تک یہ آسان نہیں یار، عالم پورا وجود میں حرکت میں آیا ہوا ہے عباس کے اس رویے سے. عباس نے مشکیزہ بھرا، چلے. دشمن نے دیکھا اگر یہ پانی پہنچ گیا تو ہم جنگ ہار جائیں گے. کیا کرو؟ अब्बास तो नहीं रुक रहे। क्यों नहीं रुक रहे? क्योंकि दायां बाजू भी जा चुका है, बायां बाजू भी जा चुका है, फिर भी मशकीजा सालिम है और बढ़ता चला जा रहा है। उस लईन ने उस मशकीजे को निशाना बनाया, तीर लगा, पानी बहना शुरू हो गया। अब मकसद अब्बास खेमे ना रहे, अब्बास ने सवारियों को मोड़ लिया। इसी असना में एक तीर आता है जो इमाम की आंख में पैवस्त होता है। अभी इमाम के तो हाथ बाजू नहीं कि तीर को खींचे, इमाम अपने जानू से निकालने की कोशिश करते हैं, एक गुर्स लगा, हजरत अब्बास जमीन पर आए हैं। अब मैं नहीं कहूंगा, अब आप खुद तसव्वुर कीजिएगा कि जिसके बाजू ना हो वो जमीन पर आते हुए अपने बदन को कैसे रोकेगा। हाँ, मगर अब्बास आ गए, अब्बास का आना था। मेरे मौला ने कहा इन कसरा जहरी, अरे मेरी कमर टूट गई। हाँ, अब कितना मुश्किल है, मेरा मौला अब्बास के बदन की तरफ चल रहा है। बस आखिरी जुमले आप सुनते रहिएगा, मसाहिब आज रात आप सुनते रहेंगे हजरत अब्बास के। हाँ, बस एक कैफियत आपको बयान कर रहा हूं। जब पहले किसी भी बदन को मेरा मौला हुसैन उठाने जाता था ना, तो खेमों की तरफ मुड़ के नहीं देखता था। क्यों नहीं देखता था? क्योंकि अब्बास था। अब मेरा मौला एक निगाह खेमों की तरफ है, एक अलकमा की तरफ है। जाने किस तरह ये अपने भाई के लाशे पर पहुंचे।